यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी। बुद्ध जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। दोस्रो चरण अन्तर्गत काठमाण्डु उपत्यका बागमती तथा सहायक नदी किनारका जोखिम युक्त बस्ती हटाउन शुरू। नेपाली कांग्रेसले अबको 5 वर्ष जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने सभापति गगन थापाको भनाई। इरानको आणविक तथा क्षेपास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने सर्वोच्च नेता खमेनीको सन्देश र आईसीसी विश्वकप लीग 2 नेपालद्वारा यूएई विरूद्ध 6 रनको रोमाञ्चक जीत। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज साँझा जारी विज्ञप्तिमा उल्लेख छ। सरकारले विभिन्न अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिश गरेकोमा हिजो सहकारी पहिलो संशोधन अध्यादेश, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश र आज सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 जारी गरिएको हो। 2570 बुद्ध जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको पूजा आराधना एवं प्रवचन गरी बुद्ध जयन्ती मनाउने गरिएको छ। बुद्धको जन्म ज्ञान प्राप्ति महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले श्रद्धा एवं भक्तिपूर्वक बुद्ध जयन्ती मनाउने गर्दछन्। बुद्ध जयन्तीका अवसरमा आज आयोजित विराट बौद्ध सभालाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा राष्ट्रिय एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशीलको सिद्धान्त मार्गदर्शक बन्न सक्ने बताउनुभयो। राष्ट्रपति पौडेलले आजको विशेष अनेकन चुनौती, द्वन्द, अहिष्णुता, जलवायु संकट र मानवीय मूल्यको क्षयबाट गुज्रिरहेको सन्दर्भमा बुद्धका उपदेशहरू अझै सान्दर्भिक बन्दै गएको प्रष्ट पार्नुभयो। लुम्बिनी विश्व शान्ति मञ्चले बुद्ध जयन्तीका अवसरमा लुम्बिनीको माटो समृद्धिको बाटो अभियान घोषणा गरेको छ। अभियान अन्तर्गत भैरहवा लुम्बिनी क्षेत्रमा 2570 बिरूवा रोप्ने कार्यक्रम रहेको मञ्चका संस्थापक वासु गौतमले बताउनुभयो। अभियानको घोषणा सिद्धार्थ नगर नगरपालिका 5 स्थित श्री भैरहवा नमूना माध्यमिक विद्यालयबाट गरिएको थियो। यसै गरी प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमे स्थानमा पूजा आराधना गरी मनाइएको छ। बाली लगाउनु अघि गाउँ गाउँमा रहेका भूमे स्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ। गर्मी बढ़ने भएकाले यो समुदायका मानिस बेसीबाट लेकतिर उभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो। सरकारले दोस्रो चरण अन्तर्गत आजदेखि काठमाण्डु उपत्यका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने काम शुरू गरेको छ। पहिलो चरणमा थापाथली, सीनामंगल, गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकोले आजदेखि दोस्रो चरणको काम शुरू गरेको हो। बल्खु क्षेत्रका 486 टहरा र वंशीघाट क्षेत्रका 200 टहरा खाली गराउन शुरू गरिएको छ। बर्खायाममा आउने बाढ़ी र डुबानबाट हुन सक्ने ठूलो मानवीय र भौतिक क्षतिलाई रोक्दै नागरिकको जीवधनको रक्षा गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। काठमाण्डुको बागमती र त्यसका सहायक नदी किनारको जोखिमपूर्ण जीवनबाट मुक्त भई सुरक्षित भविष्यको खोजीमा त्यहाँका बासिन्दाले सरकारको कदमलाई साथ दिन थालेका छन्। काठमाण्डुको बल्खु र वंशीघाट क्षेत्रमा बसोबास गर्ने तर आफ्नो घर जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै दशरथ रंगशाला पुगेर आफ्नो विवरण उनीहरूले टिपाउन थालेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले आज छुट्टा छुट्टै छुट्टा छुट्टै भेट गर्नुभएको छ। भेटमा अर्थमन्त्री डाक्टर वाग्ले र विशेष दूत गोरबीच दुई देश बीचको आर्थिक साझेदार र विकास सहायता लगायतका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनाल र विशेष दूत गोरबीचको भेटमा नेपाल अमेरिका सम्बन्धलाई अझै सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसै गरी द्विपक्षीय लगानी र व्यापार प्रवर्धन गर्ने विषयमा पनि छलफल भएको थियो। 137 अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा तीनवटा महत्वपूर्ण कामको घोषणा गर्नुभएको छ। मन्त्री यादवले भिडियो सन्देश जारी गर्नुहुँदै पहिलो घोषणा अन्तर्गत 5 वर्षे राष्ट्रिय व्यवसायजन सुरक्षा तथा स्वास्थ्य कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने बताउनुभयो। दोस्रो घोषणामा विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेश स्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी कन्सुलरबाट हप्तामा एकपटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गर्ने मन्त्री यादवले उल्लेख गर्नुभयो। यस्तै तेस्रो घोषणामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकहरूले घडेरी खरिद गर्नका लागि 6% ब्याज दरमा कर्जा उपलब्ध गराइने मन्त्री यादवले बताउनुभयो। श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीले आगामी 5 वर्ष जिम्मेवार सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो। सभापति थापाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएकाले जनादेश अनुसार अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो। श्रमिक दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ र एकीकृत ट्रेड युनियन महासंघ नेपालले आज आयोजना गरेको कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले मुलुकको श्रम क्षेत्रमा देखिएका समस्या समाधानको अगुवाई मजदूर संगठनले गर्नुपर्ने बताउनुभयो। यस्तै दिवसका अवसरमा नेकपा एमाले निकट अखिल नेपाल ट्रेड युनियन महासंघ जी फन्टले काठमाण्डुको भिरकुटी मण्डपमा र्यालीको आयोजना गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। नेपाल मेडिकल काउन्सिलले थप 19 जना चिकित्सकको दर्ता प्रमाणपत्र अर्थात लाइसेन्स खारिज गरेको छ। काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशको राहदानी लिएका 19 चिकित्सकको लाइसेन्स दर्ता खारिज गरेको काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवले जानकारी दिनुभयो। ती चिकित्सक नेपाली नागरिकता त्यागेर ब्रिटिश, क्यानेडियन, अमेरिकन, न्यूजील्याण्ड, जर्मन, अस्ट्रेलिया र भारतीय नागरिकता लिएको दर्ता खारिज गरिएको हो। यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेश राहदानी लिएका 17 जनाको लाइसेन्स खारिज गरेको थियो। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजीओ प्लास्टिक सेवा शुरू भएको छ। मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर का मुटु रोग विशेषज्ञ र प्रतिष्ठानमा कार्यरत चिकित्सकको टोलीले आज 2 जना बिरामीको एनजीओ प्लास्टिक गरिएको हो। पहिलो पटक जिल्लामा यो सेवा शुरू गरिएसँगै हृदयघात भएका बिरामीलाई जिल्लामै सहजै उपचार गर्न सक्ने भएको छ। यसअघि मुटुको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था रहेको थियो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा 7 जना पक्राउ परेका छन्। जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइदिने भनेर 45 जनाबाट 3,14,00,000 रूपियाँ ठगेको अभियोगमा 13 थुमका सूरज लिम्बू, सोलुखुम्बुका कमल बहादुर मगर र सागर शेर्पा, काभ्रे पलाञ्चोकका विनोद थापा, सूर्य प्रसाद कोइराला, सरोज गौतम र प्रहलाद खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सरकारले जेएनजी आन्दोलनका घाइतेहरूको विवरण सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पछिल्लो पटक थप 22 जनाको नाम समावेश गर्दै जेएनजी आन्दोलनका घाइतेको सूचीकृत सम्पन्न गरेपछि घाइतेको विवरण सार्वजनिक गरेको हो। पछिल्लो पटक प्राप्त 250 जना मध्ये 22 जना मात्र घाइतेको नाम सूचीकृत गरेसँगै जेएनजी आन्दोलनमा घाइतेको विवरण सार्वजनिक गरिएको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेताले देशको आणविक तथा क्षेपास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने सन्देश दिनुभएको छ। राज्य टेलिभिजन मार्फत सार्वजनिक गरिएको वक्तव्यमा सर्वोच्च नेता आयतुल्ला मोजतावा खमेनीले इस्लामिक गणतन्त्रका वैज्ञानिक, प्राविधिक तथा सैन्य क्षमताहरू राष्ट्रिय पहिचानसँग जोड़िएको बताउँदै तिनको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले पर्सियन खाड़ी क्षेत्रमा अमेरिकी उपस्थितिमाथि कटाक्ष गर्दै त्यहाँको अवस्थालाई इतिहासको नयाँ अध्यायका रूपमा व्याख्या गर्नुभयो। आफ्नो बुवाको हवाई आक्रमणमा मृत्यु भएपछि सर्वोच्च नेता नेतृत्व सम्हालेका खमेनी हालसम्म सार्वजनिक रूपमा देखा पर्नु भएको छैन। यसैबीच अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना कूटनीतिज्ञहरूलाई समुद्री स्वतन्त्रता कायम गर्ने पहलमा सहयोग जुटाउन निर्देशन दिएको छ। अब आर्थिक समाचार।
सरकारले प्रमुख खाद्य बाली लगाउनु अगाडि नै किसानलाई त्यसको न्यूनतम समर्थन मूल्यबारे जानकारी दिने गरी न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका जारी गरेको छ। नयाँ निर्देशिकाले बर्खे र चैते दुवै सिजनको धान, मकै, गहुँ र कोदो लगायतका प्रमुख खाद्य बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य तोक्ने व्यवस्था गरेको छ। सरकारले बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उद्देश्यले कार्यतालिका सहितको निर्देशिका ल्याएको कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले बताउनुभयो। नयाँ निर्देशिकाले किसानलाई बाली छनौट गर्न सहयोग पुग्नुका साथै उत्पादनको बजार मूल्य सुनिश्चित गर्ने हुनाले कृषि क्षेत्रमा लगानी र उत्पादन वृद्धि हुने अपेक्षा गरिएको मन्त्री चौधरीले बताउनुभयो। कृषि विकास कार्यालय तनहुँले चैते धान उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत किसानलाई 85% सम्म अनुदान प्रदान गरेको छ। किसानले चैते धान लगाउन छाडेपछि यसको संरक्षण र प्रवर्धनका लागि व्यावसायिक चैते धान खेती गर्ने किसानका लागि धानको बिउ र सिंचाईको व्यवस्था नभएको स्थानमा कुलो खन्न समेत अनुदान दिइएको कृषि विकास कार्यालय तनहुँका वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताउनुभयो। तनहुँको ब्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा यस वर्ष 3,800 रोपनी क्षेत्रफलमा व्यावसायिक चैते धान खेती गरिएको कृषि विकास कार्यालय तनहुँले जनाएको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला 3,400 रुपियाँले बढेको छ। यस्तै चाँदीको मूल्य प्रतितोला 135 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेसँगै शुक्रबार नेपाली बजारमा सुन प्रतितोला 2,96,100 रुपियाँ र चाँदी प्रतितोला 4,945 रुपियाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रति औंश 4,650 अमेरिकी डलर र चाँदी प्रति औंश 76 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गान। अब खेल समाचार अजय बमबाट।
आईसीसी विश्वकप लीग टूमा नेपालले युए विरूद्ध 6 रनको रोमाञ्चक जित हात पारेको छ। वर्षा बाधक बनेको खेलमा नेपालले डीएलएस विधिमा दिएको 255 रनको बलियो लक्ष्य युएले पछ्याउन सकेन। 38 ओभरको समाप्तिमा युएले 7 विकेट गुमाउँदै मात्र 248 रन बनाउन सक्यो। नेपालले दिएको 290 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको युएले 4.1 ओभरमा 1 विकेट गुमाउँदै 36 रन जोड्दा वर्षा बाधक बनेको थियो। त्यसपछि लगभग 45 मिनट खेल सुचारू हुन सकेन, जसका कारण खेललाई 38 ओभरमा झारिएको थियो। अन्तिम बलसम्म पुगेको खेलमा नेपालका बलर नन्दन यादवले युएलाई रोक्न सफल भए। अन्तिम ओभरमा युएलाई 14 रन आवश्यक थियो। पहिलो बलमा खुजैमा तनवीरले चौका प्रहार गरे। दोस्रो बलमा यादवले तन्वीरलाई आउट पारे भने तेस्रो बलमा जुनेद सिद्दिकी रन आउट हुन पुगे। चौथो बलमा अक्षयदीप नाथले चौका प्रहार गर्दै युएलाई खेलमा फर्काए। युएलाई दुई बलमा सात रन आवश्यक थियो। नन्दनले पाँचौं र छैठौं बलमा युएलाई रन बनाउन दिएनन् र खेल नेपालको पोल्टामा पारे। युएले 38 ओभरमा 8 विकेट गुमाएर 148 रन मात्रै बनाए। मोहम्मद सहादतले 65, खुजैमा तिरोले 49, आर्यन शर्माले 33 तथा अक्षयदीप नाथले अभिजित 36 रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले 3 तथा सोमपाल कामी र नन्दन यादवले 2-2 विकेट लिए। त्यसअघि किर्तिपुर स्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले 50 ओभरमा 7 विकेट गुमाएर 299 रन बनायो। उपकप्तान दिपेन सिंहरीले शतकीय पारी खेले। 94 बल खेलेका उनी 100 रनमा रन आउट हुन पुगे। त्यस्तै विनोद भण्डारीले 56, रोहित पौडेलले 39 तथा गुलशन झाले 44 रन जोडे। बलिङतर्फ युएका अजय कुमार र जुनेद सिद्दीले 2-2 तथा खुजैमा तन्वीर हैदर अलीले 1-1 विकेट लिए। यसअघिको खेलमा नेपालले युएलाई 37 रनले हराएको थियो। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आईसीसी क्रिकेट विश्वकप लिग टूमा 100 विकेट लिने पहिलो बलर पनि बनेका छन्।
अब मौसम। हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकोले आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी। बुद्ध जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। दोस्रो चरण अन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारका जोखिमयुक्त बस्ती हटाउन शुरू। नेपाली कांग्रेसले अबको 5 वर्ष जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने सभापति गगन थापाको भनाई। इरानको आणविक तथा क्षेपास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने सर्वोच्च नेता खमेनीको सन्देश। र आईसीसी विश्वकप लीग टूमा नेपालद्वारा यूएई विरूद्ध 6 रनको रोमाञ्चक जीत। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।